بسم الله الرحمن الرحيم مسالک کا بیان چل رہا تھا، احناف کا مسلک دیکھیے، احناف فرماتے ہیں کہ جہاں جمعہ قائم ہوتی ہے وہاں رہنے والوں کے لیے جمعہ کی حاضری ضروری ہے، اور جہاں جمعہ قائم ہوتا ہے اس کی فینا میں رہنے والے لوگوں کے لیے بھی جمعہ کی حاضری ضروری ہے۔ تو یہ احناف کا مسلک ہوا، جہاں جمعہ ہوتا ہے اور اس کی جو فینا ہے ان لوگوں کے لیے جمعہ کی حاضری ضروری۔ فینا میں کیا آتا ہے؟ جہاں شہر کی ضروریات پوری ہوتی ہو، شہر سے متصل آبادیاں، جیسے کہ شہر کی کالونیاں، سوسائٹیاں، جو شہر کی میونسپالٹی کی بارڈر میں آتے ہو، شہر کے میونسپل کارپوریشن کی حد میں آتے ہو، وہ سب احناف کی نظر میں فینا میں شامل ہے۔ اور بلد میں اگر جمعہ قائم ہو رہا ہے تو بلد کے فینا اور بلد کے رہنے والوں کے لیے جمعہ کی حاضری ضروری ہو جاتی ہے۔ البتہ شہر اور جہاں جمعہ قائم ہوتا ہے اس کے قریب کی بستی والوں کے لیے بہتر ہے کہ وہ شہر آ کر کے جمعہ ادا کرے، یہ بہتر ہے ان کے لیے۔ مثال کے طور پر اگر بارڈولی میں جمعہ قائم ہو رہا ہے تو بارڈولی اور اس کی فینا میں رہنے والوں کے لیے تو جمعہ کی حاضری ضروری ہو گئی، لیکن اس کے قرب و جوار کے جو گاؤں ہیں جہاں جمعہ قائم نہیں ہوتا ہے شرعی طور پر، ان کے لیے بہتر یہ ہوگا کہ وہ جمعہ کے دن باقاعدہ سفر کر کے بارڈولی آوے، جیسے کہ ٹین والے، بابین والے، الو بوریا والے، اس طرح کے لوگ آوے اور آ کر کے جمعہ کی نماز پڑھ کے جاوے۔ یہ ہو گیا احناف کا مسئلہ۔ حضرت امام بخاری رحمۃ اللہ علیہ امام احمد کے ساتھ ہے، اس لیے امام احمد رحمۃ اللہ علیہ کا جو مسلک ہے کہ اطراف کی آبادیاں جہاں اذان سنائی جاوے ان سب کے لیے جمعہ کی شرکت ضروری ہو جائے گی، یہ امام احمد کا مسلک ہے اور یہی امام بخاری رحمۃ اللہ علیہ کا بھی مسلک ہے۔ جی حضرت عطا ابن رباح رحمۃ اللہ علیہ کا قول تالیکن لائے ہیں، جس کو مصنف عبد الرزاق میں موصولاً ذکر کیا گیا ہے۔ حضرت عطا فرماتے ہیں जब तू ऐसी जगह में हो जहां जुमा की नमाज कायम होती है और जुमा की अजान हो जुमा के दिन, तो तेरे लिए लाजिम होगा कि तू जुमा की नमाज में हाजिरी देवे, चाहे तूने बिलफैल अजान सुनी हो या तूने अजान न सुनी हो। यानी जब तू ऐसी बस्ती में है जहाँ जुमा कायम हो रहा है, अजान हो गई जुमा की, तो अब तुम्हारे लिए लाजमी होगा कि तुम जुमा में शिरकत करो, चाहे अजान सुनाई देवे या अजान सुनाई न देवे। जी ये हज़रत अनस रदी अल्लाह ताला अन्हु का जो अमल नकल किया वो खिलाफत राशिदा की बात है। हज़रत अनस खिलाफत राशिदा के ज़माने के अंदर मदीना से बसरा की तरफ मुंतकिल हो गए थे। बसरा से 8 किलोमीटर की दूरी पर मकामे जाविया में हज़रत अनस रदी अल्लाहु ताला अन्हो मुकीम हो गए थे। वहाँ आपका मकान था। जाहिर बात है कि जाविया तो छोटी आबादी थी, वहाँ जुमा होता नहीं था। बसरा बड़ा शहर है, वहाँ जुमा होता था। अब बसरा शहर के अंदर जो जुमा की अजान होती थी, तो 8 किलोमीटर जाविया तक अजान जाती नहीं थी कि बसरा में जो जुमा की अजान होए, तो मकाम जाविया वो तो 8 किलोमीटर दूर है, वहाँ तक बसरा की अजानों की आवाज़ पहुँचती नहीं थी। अब हज़रत अनस रदी अल्लाहु ताला अन्हु का तर्ज अमल किया था, किसी जुमा को मकामे जाविया से सफ़र करके बसरा तशरीफ लाते और जुमा पढ़ते, किसी जुमा को सफ़र न करते और वहीं मकामे जाविया में मुकीम रह करके जोहर अदा फरमा लेते थे। ये हज़रत अनस का तर्ज अमल था। जाहिर बात है कि अपनी जगह मकामे जाविया में रहेंगे तो छोटी सी आबादी है, तो वहाँ तो जोहर ही पढ़ना होगा। और वहाँ से सफ़र करके आ गए बसरा, तो बसरा के अंदर बाकायदा जुमा कायम होता था, तो वहाँ आकर के हज़रत बसरा में जुमा का अदा फरमाते थे। और हज़रत अनस अपनी कयामगाह में कभी जुमा पढ़ते, कभी जुमा पढ़ते यानी कभी जुमा पढ़ने के लिए बसरा आते और कभी जुमा कायम न करते। यानी हज़रत अनस बसरा जुमा के लिए न आते, वहीं मकामे जाविया में जोहर पढ़ लेते। और जाविया 2 फरसख पर था, यानी 8 किलोमीटर। जी उम्मुल मुमिनीन हज़रत आयशा रदी अल्लाह ताला अन्हा, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ौजा मोहतरमा है, फरमाती है कि लोग जुमा के लिए बारी बनाते थे, यानी बारी बारी जुमा अदा करने के लिए आते थे। एक मकान के अंदर दो भाई हो तो दोनों भाई जुमा में आ नहीं जाते थे। इस जुमा को कालू आया तो आइंदा जुमा लालू आएगा। बारी भाइयों ने बना रखी थी जुमा के लिए आने की। मिन मनाजिलिहिम, अपने अपने घरों से, वल अवाली, और अवाली के इलाकों से। अवाली का इलाका 4 से लेकर 8 किलोमीटर मील तक मदीना की मशरिकी जानिब के अंदर फैला हुआ था। 4 से 8 किलोमीटर तक, माइल तक। तो वहाँ जो हजरात रहते थे वो तमाम के तमाम जुमा पढ़ने के लिए मस्जिद नबवी में एक साथ आते नहीं थे। यानी कभी एक भाई आ गया, कभी दूसरा भाई आया, बारी बारी वो लोग जुमा अदा करने के लिए आते थे। अब ये आते तो बेचारे गर्दो गुबार में आते सफर करके, इसलिए कि अवाली से मदीना तक पुख्ता रास्ता नहीं था, गर्दो गुबार में आना पड़ता था। आने की वजह से उनको गुबार भी लगती थी और पसीना भी लगता था, और उनके बदन से पसीना भी निकलने लगता था। गर्मी के अय्याम, कच्चे रास्ते का सफर, गर्द गुबार, पसीना, ये सब इनको हो जाया करता था। अब एक दिन अवाली में से एक इंसान नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए, यानी वो आए थे जुमा पढ़ने और हुजूर की खिदमत में हाजिर हुए। वहुवा इंदी, उस वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम मेरे पास थे और अवाली का एक शख्स हुजूर को मिलने के लिए आया जुमा की निस्बत से। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनका हाल देखकर फरमाया, तुम आज के इस दिन के लिए तहारत हासिल कर लेते। यानी कितना अच्छा होता कि आज के इस दिन के लिए तुम ना धो के साफ सुथरे होते, कितना अच्छा होता। ये हुजूर ने उनको इरशाद फरमाया। अब यहाँ इस्तिदलाल कैसे किया? कूबा से लेकर अवाली तक अजान की आवाज जाती नहीं थी। उस जमाने में कूबा से, कूबा अवाली तक अजान की आवाज जाती नहीं थी, इसीलिए वहां के सब लोग जुमा पढ़ने आते नहीं थे। ये इमाम अहमद और इमाम बुखारी रहमतुल्लाह अलैह का इस हदीस से अपने अपने मसलक के ऊपर इस्तिदलाल है कि मस्जिद नबवी शरीफ में जो अजान होती थी वो अजान कूबा तक भी पहुंचती नहीं थी आवाज़, और अवाली तक भी उसकी आवाज़ नहीं पहुंचती थी, इसीलिए वहाँ के सब लोग जुमा अदा करने के लिए आते नहीं थे। अहनाफ कहते हैं कि ये रिवायत तो हमारी दलील है। कैसे हमारी दलील बनेगी? छोटी छोटी बस्तियों में, अवाली में जुमा ज़रूरी होता तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम अवाली की बस्तियों ही में जुमा कायम करने की इजाज़त मरहमत फरमा देते। छोटी बस्तियों में अगर जुमा जायज़ होता तो हुज़ूर कह देते, भाई अवाली में, कूबा में, जहाँ मुसलमानों की बस्तियाँ हैं, सब जुमा अपनी अपनी मस्जिद में कायम करो, या यूं फरमाते, ये बारी बारी नहीं, सबको आने का जुमा पढ़ने, अवाली वाले भी सब आओ, कूबा वाले भी सब आओ, ऐसा हुजूर हुक्म देते। लेकिन मालूम हुआ कि छोटी बस्ती वालों पर जुमा ज़रूरी नहीं है। इसीलिए नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अवाली वालों को, कुबा वालों को जुमा की नमाज अपनी बस्ती में कायम करने की इजाज़त भी नहीं दी और उनको ये हुक्म भी नहीं दिया कि सब के सब लोग मस्जिद नबवी में आ जाओ। वो लोग अपने तौर पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पीछे जुमा पढ़ने की सआदत हासिल करने के लिए बारी बारी जो है आते थे कि भाई हम छोटी बस्ती के रहने वाले, हम पर जुमा ज़रूरी नहीं, किन चलो मदीना मस्जिद नबवी ताकि जुमा भी मिले और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इक्तिदा में जुमा पढ़ने का मौका भी मिले, हुजूर के खुतबे से भी मुस्तफीद हम हो जावे। इसलिए ये लोग बारी बना के आ जाया करते थे। तो ये दलील रिवायत तो हनफिया ने कहा भाई ये तो हमारी दलील है भाई, तुम गौर तो करो जी। जुमा का वक्त कौन सा है ये भी बड़ा अजीब मसला है। हजरत इमाम बुखारी रहमतुल्लाह अलैह ने अपना रुझान बतला दिया कि मैं इस मसले में जुमहूर के साथ हूँ। जुमहूर इमाम अबू हनीफा, इमाम शाफ़ई, इमाम मालिक, खुद इमाम बुखारी रहिमहुमुल्लाहु ताला, इन सब हजरात का मसलक ये हैं कि जुमा की नमाज ज़वाल आफ्ताब के बाद पढ़ी जाएगी, जैसे जोहर ज़वाल आफ्ताब के बाद पढ़ी जाती है, जुमा भी ज़वाल आफ्ताब के बाद पढ़ी जाएगी। और पहाड़ जितनी बड़ी दलील ये है इस मसले में कि भाई ये जुमा जो है ना वो तो जोहर के कायम मुकाम है ना, कोई अलग से नमाज थोड़ी है, जोहर के कायम मुकाम है, इसीलिए जुमा को जुमा पढ़ते हैं, जोहर थोड़ी पढ़ते हैं। अब जब ये जुमा की नमाज जोहर के कायम मुकाम है तो जो वक्त जोहर का वो वक्त जुमा का, कितनी सीधी सादी बात है बगैर झगड़े की कि जुमा की नमाज जोहर के कायम मुकाम है, इसीलिए जो वक्त जोहर का वो ही वक्त जुमा का भी हो। और जोहर जवाल आफ्ताब के बाद पढ़ी जाती है, इसीलिए जुमा की नमाज भी जवाल आफ्ताब के बाद पढ़ी जाएगी। बस इमाम अहमद रहमतुल्लाह अलैह की एक रिवायत आई है यानी अइम्मे अरबाब के जवाल से पहले भी जुमा पढ़ सकते हैं। ईदेन के वक्त के मुताबिक, ईदेन के वक्त के मुताबिक जवाल से पहले भी जुमा अदा कर सकते हैं। ये हजरत इमाम अहमद रहमतुल्लाह अलैह का एक मसलक, एक कॉल आया है। सऊदीया में हरमैन में आज तक जुमहूर के मसलक पर अमल होता था, लेकिन अब कुछ वक्त पहले से पता नहीं क्या हो गया कि जवाल से पहले ही जुमा की अजान हो जाती है। अब ये इमाम अहमद का एक कॉल और जुमहूर तो जवाल के बाद के कायल हैं, اور دور رسالت سے آج تک حرمین میں جمہور کے مسلک پر عمل ہوتا ہوا آیا, لیکن اب یہ نیا ایک سلسلہ شروع ہو گیا. اور بس زوال ہوگا نہیں ہوگا, خطبہ شروع ہو جاتا ہے. بڑی تکلیف ہوتی ہے کہ سنتیں پڑھنے کا موقع ہی, اس لیے کہ زوال کے بعد ہی سنت پڑھی جائے گی, زوال سے پہلے تو سنت پڑھ نہیں سکتے. اذان ہو گئی زوال سے پہلے, زوال کے تقریباً وقت پر خطبہ چالو, خطبہ ختم, نماز چالو, سنتیں گئی. یا تو آپ یہ کرو کہ خطبے کے وقت میں سنت پڑھو, یہ ابھی کچھ عرصے سے وہاں ایسا چالو ہو گیا. تو جمہور کے نزدیک زوال کے بعد ہی جمعہ پڑھی جائے گی. صرف امام احمد رحمۃ اللہ علیہ کی ایک روایت ہے کہ زوال سے پہلے جمعہ پڑھ سکتے ہیں عیدین کے وقت میں. امام بخاری بھی جمہور کے ساتھ ہے. جی حضرت عمر, حضرت علی, حضرت نعمان ابن بشیر, حضرت عمر ابن حریث رضی اللہ تعالی عنہم اجمعین, ان تمام صحابہ کرام سے اسی طرح منقل کیا گیا ہے کہ جمعہ کی نماز زوال آفتاب کے بعد ادا کی جائے گی. جی یہ یحییٰ ابن سعید انصاری رحمۃ اللہ علیہ کہتے ہیں کہ میں نے عمارہ بنت عبد الرحمن الانصاریہ سے پوچھا, سوال تھا جمعہ کے دن غسل کے سلسلے میں, تو عمارہ بنت عبد الرحمن الانصاریہ نے یوں کہا کہ ام المؤمنین حضرت عائشہ رضی اللہ تعالی عنہا نے فرمایا, کان الناس مہانت انفسہم, ایک قرات کے اندر میم اور ہا کا فتحہ, مہانت انفسہم, اس صورت میں ماہنن کی جمع ہو جائے گی. دوسری قرات ہے, کان الناس مہنت انفسہم, مصدر ہو جائے گا مہنتن, مانا کیا کریں گے, لوگ اپنے کام بذاتے خود کیا کرتے تھے, لوگ اپنے کاموں کو بذاتے خود کیا کرتے تھے, یعنی شروع زمانے کے اندر لوگوں کے پاس اتنی وسعت نہیں تھی کہ غلام, باندی, نوکر, چاکر, مزدور رکھے, خود لوگ اپنے ہاتھ سے کام کاج کیا کرتے تھے. وَكَانُوا إِذَا رَاحُوا إِلَى الْجُمُعَةِ رَاحُوا فِي هَيْئَتِهِمْ, اور لوگ جب جمعہ کے لیے چل دیتے تو اپنی حالت موجودہ ہی میں چل دیتے. راہو, علامہ عینی فرماتے ہیں کہ زوال کے بعد چلنے کو راہا کہا جاتا ہے. بس یہ ہو گیا ترجمۃ الباب سے ربط, کہ لوگ خود اپنا کام کرتے, کھیتی کا, باڑی کا, جانور کا, گھریلو مشقت کا, اور ظاہر ہے کہ جو آدمی خود کام کرتا ہے اس کے کپڑے میلے, اس کا بدن میلا, پسینہ گرد و غبار والا, अब जवाल के बाद जब वो लोग जुमा के लिए चलते तो अपनी उसी हालत पर चल देते। फकील लहुम, उन लोगों को कहा गया, लविगत असल तुम, अगर तुम गुस्ल करके आते, क्या मतलब गुस्ल करते आते, बदबू जाहिर करके आते तो कितना अच्छा होता, ताकि तुम्हारी बदबू से, मैल कुचैल से जुमा में आने वाले बड़े मजमे को तकलीफ न होवे, मस्जिद में मौजूद मलाइका को भी ईज़ा न पहुँचे। कितना अच्छा होता कि तुम लोग ना धोके चोखे चणाक बन के आते तो कितना अच्छा होता, ये इनको कहा गया। लफ्ज़े राह से इस्तिदलाल किया है, इज़ा राहु, जवाल के बाद चलने को। मालूम हुआ कि जुमा जवाल के बाद पड़ी जाएगी। जी मैंने उस्ताद का नाम भी सूरज, उनके उस्ताद का नाम फुले, हजरत अनस इब्ने मालिक रदी अल्लाहु ताला अन्हो से रिवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जुमा की नमाज अदा फरमाते थे, सूरज के जानिबे मगरिब ढल जाने के बाद, इस्तीवा के बाद जब सूरज जानिबे मगरिब में ढल जाता है, जिसको कहा जाता है जवाल, उस मौके पर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जुमा की नमाज अदा फरमाते थे। ये बहुत अच्छी दलील हो गई जुमहूर की। चलो हजरत अनस इब्ने मालिक रदी अल्लाह ताला अन्हु अन्हुम से मनकूल है कि हम जुमा की नमाज जल्दी अदा किया करते थे। अब देखो नुबक्कीरु, इसके माने आते हैं किसी काम को जल्दी अंजाम देना। ऐसे तो एक माना उसका होता है सुबह सवेरे अंजाम देना, अगर ये माना करने जावे तो फिर मतलब ये लेना पड़ेगा कि इशराक के वक्त में जुमा हम पढ़ लिया करते थे, और इस मफहूम का कोई कायल हो ही नहीं सकता कि भाई सुबह सवेरे जल्दी जल्दी इशराक के वक्त में जुमा पढ़ ली जाए, कोई इसका कायल नहीं हो सकता। इसीलिए नुबक्किरु का लफ्ज़ जो है ना, हर काम का जो वक्त होता है उसका इब्तिदाई वक्त वो भी मुराद होता है नुबक्किरु से। मिसाल के तौर पर समझो कि 4:55 के ऊपर असर का वक्त शुरू हो रहा है, 4:58 पर मिसलेन के मुताबिक, तो अब अगर कोई आदमी 5:05 पर असर पढ़ ले तो उसके ऊपर भी नुबक्किरु का लफ्ज़ इस्तेमाल किया जाता है कि असर का जो इब्तिदाई वक्त आया उसी इब्तिदाई वक्त में असर अदा कर ली, उसके लिए भी लफ्ज़ नुबक्किरु को इस्तेमाल कर सकते हैं। लिहाजा हजरत अनस रदी अल्लाह ताला अन्हु की इस रिवायत में नुबक्किरु बिल जुमुअति का मतलब क्या लेंगे, जवाल आफ्ताब के बाद जैसे ही जुमा का वक्त शुरू हुआ हम फौरन जुमा की नमाज जल्दी से अदा कर लिया करते थे, यानी जुमा अदा करने में ताखीर नहीं करते थे। जैसे ही जुमा का वक्त शुरू हुआ, जवाल होते ही हम फटाफट जुमा की नमाज कायम कर लेते थे। जुमा अदा करने में हम लोग ताखीर नहीं करते थे। फिर क्या फरमाया, और हम कैलूला करते थे जुमा के बाद। अब जल्दी जल्दी जवाल के बाद जुमा पढ़ लिया तो कैलूला होता था जुमा की नमाज पढ़ने के बाद। देखो उस जमाने के अंदर लोगों का मामूल था जुमा अदा करने के लिए जल्दी चले जाते थे। जाहिर बात है कि जब जल्दी जुमा पढ़ने चले गए तो अभी तो दोपहर का खाना तैयार नहीं है, इसलिए जुमा से पहले खाना खा नहीं सकते थे, क्योंकि लोग जल्दी चले जाते थे फजीलत हासिल करने के लिए। ऊंट की, गाय की, मेंढे की, ये सब फजीलत है, वो लेने के लिए लोग जल्दी चले जाते थे जुमा पढ़ने के लिए। अभी तो खाना दोपहर का तैयार हुआ नहीं है, लोग ऐसे ही चले जाते थे। अब जुमा पढ़ के आए तो थोड़ी ताखीर हो जाती रोजाना के ताम के मामूल के मुकाबले में, कि रोज जो खाना खाने का मामूल है उसके मुकाबले के अंदर जुमा के दिन खाने में थोड़ी ताखीर हो जाती। समझो कि रोज जो है 12:30 बजे खा रहे, इन जुमा के दिन जुमा पढ़ने के लिए जल्दी चले गए, खाना तैयार नहीं है। अब जुमा होगा समझो 1:00 बजे, तो रोजमर्रा का जो ताम का मामूल का वक्त है उसके मुकाबले के अंदर जुमा के दिन ताम के अंदर ताखीर हो गई, और ये ताखीर हो गई जुमा की वजह से। और कैलूला कहा जाता है दोपहर के खाने के बाद आराम करने को, लिहाजा जुमा पड़ी, मामूल से ताखीर से खाना खाया और मामूल से ताखीर से कैलूला किया, तो रोजमर्रा का जो टाइम टेबल है दोपहर के खाने का जुमा के दिन, वो टाइम टेबल थोड़ा पीछे हो जाता। जुमा पढ़ते, खाना खाते, फिर कैलूला करते थे, ये तरतीब हुआ करती थी। इससे ये मालूम हो गया कि जुमा के दिन बेहतर ये हैं कि जुमा पढ़ के खाना खावे और फिर कैलूला करे, इसलिए कि खाना खा कर के जुमा पढ़ने आएंगे तो खुतबे के अंदर कैलूला पूरा हो जाएगा, फिर खुतबा कौन सुनेगा। सब खा के आए और मस्जिद में एयर कंडीशन चल रहा है, पंखे चल रहे हैं और इमाम साहब का मीठा मधुर खुतबा चल रहा है, तो नींद नहीं आएगी तो और क्या होगा, सो जाएंगे लोग, खुतबे में ही कैलूला का मामूल पूरा कर डालेंगे। इसीलिए बेहतर है कि जुमा पढ़ के खाओ। और फिर अल्लाह जाने कहाँ से हमारे इलाके में जुमा के दिन दाल चावल की सुन्नत घुस गई है, कि जुमा को दाल चावल खाना है बस। और दाल चावल तो मजीद नींद आवूर है, इसीलिए आप देख लो कि जुमा को जो लोग पहले खा के आते हैं वो तो सब मस्जिद में झोंके मारते रहते हैं, बैठ कर के बयान हो रहा है, खुतबा हो रहा है, उनको कुछ लेना देना नहीं, वो सोते होते हैं मस्जिद के अंदर। जी जुमा के दिन अगर गर्मी सख्त हो तो क्या करें, इस तर्जमतुल बाप का मकसद जरा समझो। दरअसल जोहर की नमाज में अहनाफ का मसलक क्या है कि गर्मियों के अय्याम में जोहर की नमाज जरा ताखीर से पढ़ो, और हदीस में भी है कि जोहर की नमाज को जरा ठंडा करके पढ़ो, इसलिए कि गर्मी की शिद्दत जहन्नम का असर है। इसलिए गर्मियों के अय्याम में जवाल के बाद फौरन जोहर की नमाज न पढ़ी जावे, जरा ताखीर से, मौसम में गर्मी में तकफीफ आ जावे, मौसम में जरा ठंडक शुरू हो जावे, उसके बाद जोहर पढ़ो। ये आम दिनों के अंदर जोहर का कायदा है। तो क्या इस जाब्ते के ऊपर जुमा के दिन भी अमल किया जाएगा? तो अहनाफ का इस सिलसिले में मसलक ये है, ला इबराद फिल जुमुअति व हुवल मुख्तार। जुमा के दिन ठंडक करके जुमा पढ़ना नहीं है, यही कौल मुख्तार अहनाफ के यहाँ है कि भाई जोहर में आप जो है गर्मी की तकफीफ का इंतज़ार करो, ठंडक के माहौल में जुमा जोहर पढ़ो, लेकिन जुमा के लिए ऐसा नहीं है। जुमा के लिए तो अभी जो हजरत अनस की रिवायत आई ने नुबक्कीरु वाली, कि जवाल के बाद जैसे ही जुमा का वक्त शुरू हुआ, इब्तिदाई वक्त में जोहर, जवाल के बाद इब्तिदाई वक्त में जुमा अदा कर लो। तो जुमा के दिन के लिए ये जाप्ता नहीं है, चाहे कितनी भी सख्त गर्मी क्यों न हो। अहनाफ का मौकिफ मुख्तार मसलक इस सिलसिले में यही है कि जवाल के बाद अव्वल वक्त में जुमा अदा कर लेना बेहतर है। और जब मुख्तार कॉल है तो सामने कोई गैर मुख्तार कॉल भी होगा, तो ही तो अहनाफ की किताबों में कहा हुवल मुख्तार, गैर मुख्तार कॉल किया। गर्मियों के अय्याम में जोहर की तरह जुमा में ताखीर होनी चाहिए, लेकिन ये कॉल मुफ्ता भी ही नहीं है कि भाई जोहर गर्मियों के अय्याम में हम ताखीर से पढ़ते हैं, जरा माहौल में मौसम में ठंडक के बाद पढ़ते हैं, तो जुमा भी ऐसा ही करो, जरा ताखीर से पढ़ो, माहौल में मौसम में ठंडक हो जावे उसके बाद जुमा पढ़ो। लेकिन ये मुफ्ता भी कॉल अहनाफ के यहाँ नहीं है। मुख्तार कॉल यही है कि भाई जवाल के बाद गर्मियों के अय्याम हो, सर्दियों के अय्याम हो, बारिश के अय्याम हो, जुमा जिस कदर हो इतना जल्दी पढ़ लेने का, यही जो है बेहतर तरीका है। जी जी يوم कहाँ है?
وقال بشر بن ثابت حدثنا ابو خلدة صلى بنا امير من جمعة ثم قال لي انا سنتين وكان النبي صلى الله عليه وسلم يصلي الظهر.
देखो इस रिवायत की सनद में एक रावी है حضرت ابو خلدہ، ان کا نام ہے خالد ابن دینار التیمی السعدی البصری الخیات، یہ تابعی ہیں، حضرت انس رضی اللہ تعالیٰ عنہ کے شاگرد ہے. ابو خلدہ سے اس حدیث کو نقل کرنے والے تین حضرات ہیں. ابو خلدہ سے اس حدیث کو نقل کرنے والے تین حضرات ہیں. ان تین حضرات میں صرف ایک راوی کی سند میں ابرد بالصلات کے بعد یعنی الجمعہ کا لفظ آیا ہے، باقی دو شاگردوں کی روایت میں ابرد بالصلات مطلق ہے یعنی الجمعہ آتا نہیں ہے. اب دیکھو حدیث، میں نے حضرت انس ابن مالک رضی اللہ تعالیٰ عنہ کو ارشاد فرماتے ہوئے سنا کہ نبی کریم صلی اللہ علیہ وسلم جب سردی سخت ہوتی تو نماز جلدی جلدی پڑھاتے، اور گرمی سخت ہوتی تو نماز ٹھنڈا کر کے پڑھتے. یہ حدیث ہے کہ نبی کریم صلی اللہ علیہ وسلم کا معمول مبارک سردیوں میں نماز جلدی پڑھنا، گرمیوں میں نماز ٹھنڈا کر کے پڑھنا. برابر. اب حضرت انس جو بات فرما رہے ہیں اس میں کون سی نماز ایسی کوئی تعین نہیں ہے، لیکن حضرت ابو خلدہ سے نقل کرنے والے ایک راوی حرمی ابن عمارہ رحمۃ اللہ علیہ نے اپنی سند میں یہ لفظ لائے ہیں یعنی الجمعہ، یعنی جمعہ کی نماز میں. یہ حضرت ابو خلدہ سے نقل کرنے والے تین راویوں میں سے صرف ایک راوی حرمی ابن عمارہ نقل کرتے ہیں کہ اس کا مطلب ہے جمعہ، تو ترجمت الباب جو ہے ٹھیک بیٹھ گیا. کیا کہ گرمیوں کی موسم کے اندر جمعہ کی نماز ٹھنڈا کر کے پڑھی جاوے، یعنی تاخیر سے پڑھو تاکہ گرمی میں تخفیف ہو جاوے. یہ صرف حرمی والی سند کے اندر یعنی الجمعہ آیا، اس سے یہ مطلب مستنبط ہوگا کہ گرمیوں کی موسم کے اندر جمعہ کی نماز تھوڑی تاخیر کر کے پڑھو تاکہ گرمی میں تخفیف ہو جاوے، اور جو ہے موسم ٹھنڈا ہو جاوے ایسے وقت میں جمعہ پڑھو. باقی ابو خلدہ سے نقل کرنے والے دو راوی وہاں یعنی الجمعہ نہیں ہے، تو پھر اس صورت میں مطلب ثابت نہیں ہوگا کہ بھئی اس کا تعلق جمعہ ہی سے ہے. بھئی اس کا تعلق زور سے، کون کہتا ہے کہ جمعہ سے، کہ گرمیوں میں نبی کریم صلی اللہ علیہ وسلم تاخیر سے جمعہ پڑھتے، گرمی میں تخفیف کے بعد پڑھتے، سردیوں کے اندر حضور ظہر جلدی پڑھتے. یہ عام دنوں کے لیے حدیث ہے، جمعہ کی کوئی تخصیص نہیں ہے. اب دیکھو دوسری سند، یونس ابن بکیر فرماتے ہیں کہ ہم کو ہمارے استاد ابو خلدہ نے جب یہ روایت سنائی وقال بالصلاۃ ولم یذکر الجمعہ، تو ان کی روایت میں مطلق لفظ ہے اذا اشتد البرد بکر بالصلاۃ واذا اشتد الحر ابرد بالصلاۃ، وہاں بالصلاۃ مطلق ہے، جمعہ کا تذکرہ نہیں ہے. دیکھ لیا ابو خلدہ کے شاگرد یونس ابن بکیر یعنی الجمعہ کا تذکرہ نقل کرتے نہیں ہے. دوسرے شاگرد کو لو، وقال بشر ابن ثابت، بشر ابن ثابت کہتے ہیں کہ مجھے اپنے استاد حضرت ابو خلدہ نے، حدثنا ابو خلدہ کا، مجھے میرے استاد حضرت ابو خلدہ تابعی رحمۃ اللہ علیہ نے یہ روایت سنائی. کیا سنائی؟ اس روایت میں بھی جمعہ نہیں ہے بلکہ اس روایت میں تھوڑی تفصیل ہے. کیا تفصیل سنائی؟ صلی بنا امیر الجمعتا, ہم کو ہمارے زمانے کے ایک امیر نے جمعہ پڑھایا. ان کے زمانے کا امیر کون؟ حکم ابن ابی عقیل الثقفی, وہ حجاج ابن یوسف کی طرف سے ان دنوں میں ان کے علاقے کا گورنر تھا. حجاج ابن یوسف کا وہ چچا زاد بھائی بھی ہوتا تھا, بس کہتے ہیں بھتیجا ہوتا تھا. کون؟ حکم ابن ابی عقیل الثقفی. اور یہ حجاج ابن یوسف کا چچا زاد بھائی یا بھتیجا, اور حجاج ابن یوسف کی طرف سے یہ گورنر تھا, تو اس کی عادت بھی حجاج ابن یوسف جیسی تھی کہ حجاج ابن یوسف جیسے لمبے 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 خطبے دیتا تھا. اس طریقے سے یہ حکم ابن ابی عقیل بھی لمبا خطبہ جمعہ کو دیا کرتا. پھر جمعہ بڑھا گیا. اب ظاہر بات ہے کہ زوال کے بعد لمبا خطبہ چالو کرے تو ایسے بھی دیر ہو جائے گی جمعہ کی نماز میں. لمبا خطبہ چالو کرے تھا. ثم قال لی انس کیف کان النبی صلی اللہ علیہ وسلم یصلی الظہر. پھر راوی نے اپنے استاد حضرت انس کو پوچھا کہ نبی کریم صلی اللہ علیہ وسلم ظہر کیسے پڑھتے تھے, تو حضرت انس نے کیا جواب دیا؟ اذا اشتد البرد بکر بالصلاۃ واذا اشتد الحر ابرد بالصلاۃ. اصل حدیث سے ملا اس کو کہ ابو خلدہ نے جب حضرت انس کو پوچھا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم ظہر کیسے پڑھاتے تھے, تو ابو خلدہ نے جواب میں کیا کہا؟ ارے حضرت انس نے اذا اشتد البرد بکر بالصلاۃ واذا اشتد الحر ابرد بالصلاۃ. تو اس میں تو معلوم ہوا کہ ظہر کے لیے صراحتن سوال کیا ہے, جمعہ کا کوئی ٹینشن ہی نہیں ہے وہاں پر. تو دیکھ لیا. تو دو راوی ابو خلدہ سے نقل کرنے والے, وہ لفظ جمعہ نقل نہیں کرتے ہیں. معلوم ہوا کہ یہ ارشاد جمعہ کے لیے ہے ہی نہیں, یہ ارشاد عام ظہر کے لیے ہے. بلکہ ابو خلدہ کے تیسرے شاگرد بھی سرے کی روایت میں تو سارات ہے کہ ظہر کے بارے میں سوال ہوا تھا, اور اس پر حضرت انس رضی اللہ تعالیٰ عنہ نے فرمایا گرمیوں میں تخفیف کر کے پڑھو, سردیوں میں جلدی سے پڑھو, اس کا جمعہ سے کوئی تعلق ہی نہیں ہے. تحقیق کی کہ بھائی ایسا کیوں ہوا, ایک صاحب کو غلط فہمی کیسے ہو گئی ایک شاگرد کو, یعنی کہ حرمی ابن عمارہ کو یہ غلط فہمی کیسے ہو گئی. تو تحقیق کرنے پر بات ملی کہ دراصل ابو خلدہ اور حضرت انس رضی اللہ تعالیٰ عنہ کے درمیان جو یہ سوال جواب ہوا تھا وہ جمعہ کے بعد ہوا تھا. سوال ہوا تھا جمعہ کے بعد. ہاں سوال ہوا جمعہ کے لیے نہیں, سوال ہوا تھا جمعہ کے بعد. لہذا جمعہ کے بعد سوال جواب ہوا تو انہوں نے اس کو چسپا کر دیا جمعہ کے لیے. ایسا تھوڑا ہے کہ بھائی جمعہ کے دن جمعہ کے بعد کوئی سوال جواب ہوئے تو وہ جمعہ ہی کے متعلق ہوئے, تو کوئی ضروری تھوڑا ہی. تو جمعہ کے دن ملاقات ہو گئی حضرت ابو خلدہ کی حضرت انس سے, تو پوچھ لیا حضرت الاستاد کو نبی کریم صلی اللہ علیہ وسلم کا جمعہ کا معمول, تو انہوں نے کہا کہ بھائی وہ, تو انہوں نے اس کو چسپا کر دیا. یہاں یہ اس طرح غلط فہمی کی بنیاد ہوئی, یہ تدقیق کرنے سے بات سامنے آئی. جی بھائی جمعہ کے لیے چل کے جانے کا ہے بہتر ہے بھائی, جمعہ کے لیے چل کے جاؤ, گاڑی کی عادتیں چھوڑو. ٹھیک ہے اگر دور بہت ہوئے چل کے پہنچنا ممکن نہ ہوئے. باقی بہتر یہ ہے کہ جمعہ کو چل کے جاؤ تاکہ قدم قدم پہ ثواب ملے. نمبر دو, اصل تو یہ ترجمۃ الباب شارحہ ہے, یعنی حدیث کی آیت کی شرح کر رہا ہے کہ آیت میں جو فرمایا فاسعوا الی ذکر اللہ تو اس سے دوڑنا مراد نہیں ہے بلکہ اس سے چلنا مراد ہے. تو یہ ترجمۃ الباب ہے شارحہ, کہ آیت کریمہ کی شرح کر رہا ہے. امام بخاری فرماتے ہیں کہ قرآن میں فاسعوا آیا تو اس سے تم دوڑنا مراد مت لینا, اس سے چل کے جانا مراد ہے. یہ امام بخاری فرمانا چاہتے ہیں. دوسری بات کیا فرمائیں, وَمَنْ قَالَ, بعض لوگ ایسے کہتے ہیں السَّعِيُ الْأَمَلُ وَالزَّهَابُ, لفظ سعی استعمال ہوتا ہے کسی کام کو کرنے کے لیے اور کسی چیز کی طرف جانے کے لیے. یہ بھی سعی کا معنی ہے, کسی کام کو کرنا, آخرت کے لیے کوئی کام کرنا, کسی چیز کی طرف جانا. جیسے قرآن کے اندر اس دن آیت بتلائی تھی آپ کو, کون سی آیت بتائی تھی؟ وَلَيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَى, تو وہاں سعا سے عمل مراد ہے, عمل للآخرت. تو ہر جگہ سعا کے معنی دوڑنے کے نہیں آیا کرتے. پھر وہ بھی بتلایا تھا کہ اگر پورے شہر کے لوگ اذان سنتے ہی دوڑنا چالو کرے تو ہر جمعہ کو میراتھن دوڑ کی اسپردھا ہو جائے گی. کہ بھائی آج کیا ہے تو آج مسلمان نے میراتھن دوڑ کی حریفائی مقابلہ رکھا ہوا ہے, تماشا ہو جائے گا جمعہ کو. اس لیے بھائی یہاں صحیح سے دوڑ دھام مراد نہیں ہے, پروقار چل کے جانا, کوشش کرنا, جمعہ کی طرف متوجہ ہونا, یہ مراد لیا گیا ہے. جی ومن اراد الآخرة وسعى لها سعيها, اب یہاں دوڑنے کا معنی مراد کریں گے کہ جو آخرت کا ارادہ کرے نہ دوڑے, تو آخرت کے لیے کہاں دوڑے؟ تو وسعى لها سعيا کا کیا مطلب, آخرت کے لیے عمل کرے. وسعى لها سعيا یعنی آخرت کے لیے عمل کرے, یہ مراد ہے. جی حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ جمعہ کی اذان ہوتے ہی اس وقت پر بیع کرنا حرام ہو جائے گا. جی حضرت شاگرد محترم عطا ابن ابی ربہ فرماتے ہیں کہ ہر طرح کا کاروبار, معاملہ, سب چیزیں اس وقت پر حرام ہو جائے گی. دیکھیے حضرت عبداللہ ابن عباس نے کیا فرمایا, اذان ہونے کے بعد بیع و شراء حرام. حضرت عطا فرماتے ہیں تمام معاملات حرام. اب صنعت کلیہ میں کیا کیا آتا ہے معلوم آپ کو, بیع, شراء, کھیل, تماشا, بیوی سے استمتاع, کتابوں کا مطالعہ, تکرار, درس, سب چیزیں صناعت کلیہ میں شامل ہو جاتی ہے. کہ جمعہ کی اذان کے بعد کوئی کام نہیں, اب پوری توجہ محض 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 جمعہ کی طرف, سبق بھی بند کرو, تکرار مطالعہ بھی بند کرو, بیوی سے بھی دور ہو جاؤ, خرید و فروخت بھی بند کرو, سب چیزیں ختم کرو جمعہ کی اذان کے بعد. اب لوگ اشکال کھڑا کر دیں کہ ابن عباس صحابی نے بے کو حرام کیا تو عطا تابعی کیوں اتنی اس عد سے ممنوعات کر رہے ہیں؟ تو کہا دونوں کے قول میں کوئی تعارض نہیں ہے, استاد محترم کا قول مجمل شاگرد حضرت عطا کا قول اس کی وضاحت کر رہا ہے کہ ہمارے استاد محترم نے بے حرام کی نے اس کا مطلب یہ نہیں کہ خالی بے حرام ہے اور آدمی اذان کے بعد دال چاول کھاتا بیٹھے, آدمی اذان کے بعد کہ آج جمعہ ہے غسل جنابت سے فارغ ہو کے مسجد جانا ہے اس کی تیاری میں لگا رہے ہوئے, یہ مطلب نہیں ہے, بلکہ تمام معاملات ممنوع ہیں, یہ مراد ہے استاد محترم کے قول کی. تو ابن عباس اور حضرت عطا کے قول میں کوئی تعارض نہیں ہے, حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کے قول کی حضرت عطا ابن ابی رباح نے مزید وضاحت کی ہے کہ بھائی جمعہ کی اذان ہو گئی اب سب چھوڑو, کوئی کام اب نہیں, ختم بات, اب پورے طور پر تم جمعہ کے لیے متوجہ ہو جاؤ. جی امام زہری رحمت اللہ علیہ کا ایک قول لائے کہ جب مؤذن جمعہ کے دن اذان دے وے اور آپ مسافر ہو, آپ نے سنا, تو ضروری ہے کہ تم جمعہ میں حاضری دو. امام زہری کا کیا قول لائے کہ جب مؤذن جمعہ کے دن اذان دے وے اور آپ لوگ سامع مسافر ہو تو تمہارے لیے جمعہ میں حاضری ضروری ہو جاتی ہے. گویا امام زہری یہ فرمانا چاہتے ہیں کہ مسافر نے اگر جمعہ کی اذان سنی تو جمعہ اس کے لیے واجب ہو جائے گا, یہ امام زہری کا قول. لیکن امام زہری کا دوسرا قول بھی ہے اس کے علاوہ, کہ جو جمہور کا قول ہے, جمہور کا جو قول ہے وہ امام زہری کا دوسرا قول ہے. کیا ہے جمہور کا قول؟ مسافر کے لیے جمعہ ضروری نہیں ہے, موقع ہو تو حاضری دے وے, موقع نہ ہوئے تو ظہر پڑھ لے وے, یہ جمہور کا قول. ایک آدمی مسافر ہے اذان سنی تو اس کے لیے جمعہ کی شرکت ضروری نہیں ہو جاتی, موقع ہو تو جمعہ پڑھے, موقع نہیں ہو تو ظہر پڑھ لے, یہ جمہور کا قول ہے, یہی امام زہری کا دوسرا قول ہے. بعضوں نے تطبیق دی امام زہری کے دونوں قول میں کہ قول اول جو امام بخاری نے نقل کیا اس میں فعلیہ کا مطلب استحباب لے لو, وجوب مت لو, اور قول ثانی جو جمہور کے ساتھ ہے اس سے رخصت مراد لے لو, تو امام زہری کے دونوں قول کے اندر تطبیق ہو جائے گی اور کوئی تعارض امام زہری کے دونوں قول میں نہیں رہے گا. اس طریقے سے بعض لوگوں نے تطبیق دینے کی بھی کوشش کی ہے.